जमाना इन्टरनेटको छ, बढ्दो रूपमा अधिकांश मानिसहरूले आफ्नो समय इन्टरनेटमा बिताउँदैछन्। हामी विभिन्न उद्देश्यले इन्टरनेटको जब प्रयोग गर्छौँ, मलाई थाहा छैन तपाईँ आफ्नो इन्टरनेटको समय केमा बिताउनुहुन्छ, तर म चाहिँ भने प्राय गुगल खोजमा बिताउँछु। गएको आइतबार मैले मेरो विद्यार्थीहरूको अन्तिम पेपर जाँच गर्ने क्रममा गुगलको सहायता लिनुपर्ने भयो। सुसमाचार पर्चा बनाउने क्रममा एकजना विद्यार्थीले के तपाईँ खुसी हुनुहुन्छ भन्ने शीर्षक दिनुभएछ, मलाई धेरै मन पर्यो। तर कता कता पहिले नै भनिसकेको पर्चा पढ्न कल त गरेको होइन भने मलाई शङ्का लाग्यो। गुगलमा मैले के तपाईँ खुसी हुनुहुन्छ भन्ने टाइप गरेँ, तर मैले यो नतिजा पाएँ। के तपाईँ खुसी हुनुहुन्छ? यदि हुन्न भने तपाईँलाई खुसी पार्ने बजारमा सस्तो र भरपर्दो यी सामानहरू आइसकेका छन्, निम्न ठेगानामा तुरन्त सम्पर्क राख्नुहोला। यो मैले आशा गरेको नतिजा थिएन। सायद तपाईँहरूको पनि अनुभव हुनसक्छ, फेसबुक चलाइरहेको बेलामा वा एउटा भिडियो हेरिरहेको बेलामा नसोचेको आशा नगरेको भिडियो तस्विर लिङ्क अचानक देखा परेको छ, यस्तो घडीमा तपाईँ कसरी निर्णय लिनुहुन्छ? के तपाईँ नसोचिकन क्लिक गर्नुहुन्छ या होसियारी अपनाउनुहुन्छ? प्रिय मित्रहरू, वास्तवमा संसार असुरक्षित छ, संसारको वास्तविकता नै यही हो। संसारले जताततै तपाईँको प्राणको निम्ति धराप थापेको छ तर सुरक्षाको आशा दिन्छ। 2072 सालको भूकम्पमा ढलेको काठमाडौँको नौतले धरहराले जस्तो संसार देखाउने, जीवन दिने, सन्तुष्टि दिने, सुरक्षा दिने बाचा गर्छ तर जीवन बर्बाद गरिदिन्छ। त्यस कारण युना भन्छन्, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। हामी पहिलो युनाको 2 अध्यायमा छौँ, कृपया पहिलो युना 2 अध्यायको 15 पद पल्टाउनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। जसै म पढ्छु, कृपया सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला, पहिलो युना 2 अध्यायको 15-17 पदसम्म यहाँ यसरी लेखिएको छ, संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। सो आजको वचनको स्खण्डबाट हामी 2 बुधाहरूलाई विचार गर्नेछौँ। पहिलो, हामी आज्ञालाई विचार गर्नेछौँ, संसारलाई प्रेम नगर्नु, र दोस्रो, यसको कारणलाई विचार गर्नेछौँ, किन संसारलाई प्रेम नगर्ने। पहिलो आज्ञा र त्यसपछि कारण। सो फ्रम दिस टेक्स्ट वी विल कन्सिडर 2 थिङ्स इन आवर सर्मन टुडे। फर्स्ट, वी विल कन्सिडर द कमान्ड नट टु लभ द वर्ल्ड, कमान्ड नट टु लभ द वर्ल्ड, एन्ड सेकेन्डली वी विल कन्सिडर द रिजन नट टु लभ द वर्ल्ड। फर्स्ट कमान्ड एन्ड देन रिजन। आउनुहोस् हामी आज्ञाबाट सुरु गरौँ, आज्ञा संसारलाई प्रेम नगरौँ। हामीलाई थाहा छ, अगाडिको वचनबाट हामीले सुनिरहेको छौँ कि क्रिस्टियनको जीवन आज्ञाकारिताको जीवन हो। हाम्रो विश्वासको प्रमाण हामी आज्ञाकारिताद्वारा दिन्छौँ। हामी खालि मुखले दाबी मात्र गर्दैनौँ, म क्रिस्टियन हो भनेर खालि दाबी मात्र गर्दैनौँ, तर हामी हाम्रो क्रिस्टियन विश्वासको प्रमाण आज्ञाकारिताको जीवनबाट दिदछौँ। वचन आफैले यसरी भन्दछ कि यदि हामीले उहाँको आज्ञाहरू पालन गर्छौँ भने गर्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्दछौँ। उहाँका आज्ञाहरू के हुन्? सकारात्मक रूपमा उहाँका आज्ञाहरू यही हो कि हामीले भाइहरूलाई प्रेम गर्नुपर्छ। योभन्दा अगाडिको वचनको खण्डमा हामीले रहेको थियौँ, जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। मेरो भाइ, मेरो ठुल दाई, मेरो माइला दाई, काइना दाई होइन, मेरो भाइ मेरो चर्चका विश्वासी जनहरू हुन् जससँग उहाँ नियमित रूपले ठाउँ भेला हुन्छु, सँगै मिलेर परमेश्वरको आराधना गर्छु, वचन सुन्छु, एकअर्काको गोठालो गर्छु। मेरो भाइ स्थानीय मण्डलीको विश्वासी दाजुभाइ तथा दिदी बहिनीहरू हुन्। मैले मेरो भाइहरूलाई प्रेम गर्नुपर्छ। यो आज्ञा र नकारात्मक रूपमा आज्ञा के हो? बाइबलले के भन्दछ? आजको खण्ड पद 15 के भन्दछ कि संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यो कुनै सुझाव होइन, यो कुनै विचारधारा होइन, यो आज्ञा हो, यो परमेश्वरबाटको माग हो, डिमान्ड हो कि संसारलाई प्रेम नगर। क्रिस्चियनहरू संसारलाई प्रेम नगर्नुहोस्। तर यहाँ कुन संसारको कुरो भइरहेको छ जसलाई प्रेम नगर्न भन्ने हामीलाई आज्ञा दिएको छ? युनाको अनुसार संसार भनेको के हो? पहिले संसारको अर्थ के होइन त्यो बुझ्न जरुरी छ। किन? किनकि यदि तपाईँले संसारले केलाई जनाउँछ भन्ने कुरा नै बुझ्नु भएन भने यसमै तपाईँ गलत हुनुभयो भने तपाईँ संसारलाई प्रेम नगर भन्ने आज्ञा पालन गर्ने कुरामा पनि गलत हुनुहुनेछ। विगतमा कतिपय क्रिस्चियनहरूले यस आज्ञालाई गलत बुझेको कारण उनीहरू समाजबाट पृथक बन्न पुगे र जुन समाजलाई प्रेम गर्न र सुसमाचार सुनाउन भन्ने परमेश्वरले तिनीहरूलाई राख्नु भएको थियो तिनीहरू त्यही समाजबाट एकल काँटे भएर बस्न पुगे। धेरैले समाजबाट अलगिएर साधुको जीवन धारण गरे। हामी त्यो गल्ती दोहोऱ्याउन चाहँदैनौ। त्यसकारण हामीले बुझ्न आवश्यक छ सबभन्दा पहिले कि जुन संसारलाई प्रेम नगर भने हामीलाई आज्ञा दिएको छ त्यो संसारको अर्थ के हो, त्यो संसारले केलाई जनाउँदछ, त्यो संसारको अर्थ के होइन, यसले केलाई जनाउँदैन, पहिले त्यो बारे विचार गरौँ। पहिलो, संसारले भौतिक संसारलाई जनाउँदैन, यसले प्रकृतिलाई जनाउँदैन। यद्यपि बाइबलको अन्य खण्डहरूमा संसारले सारा सृष्टिलाई जनाउँदछ, युनाको सन्दर्भमा भने यसले फरक अर्थ बोकेको छ। यहाँ युनाले आकाश, तारामण्डल, हिमाल, पहाड, वनजङ्गल, नदी र पशु पन्छी इत्यादिलाई प्रेम नगर्ने विषयमा भनिरहेको छैनन्। किनकि जब हामी उत्पत्ति दुई अध्यायमा हेर्छौँ परमेश्वरले यो सृष्टिलाई असल भनी घोषणा गर्नुभएको छ। त्यसकारण परमेश्वरले जुन सृष्टिलाई असल भन्नुहुन्छ त्यसलाई घृणा गर्ने आज्ञा युहन्नाले पक्कै पनि दिएका होइनन्। सो त्यसकारण यो संसारले भौतिक संसारलाई जनाउँदैन। दोस्रो, यो संसारले साधारण मानव जातिलाई पनि जनाउँदैन। यो संसारले साधारणतया मानव जातिलाई पनि जनाउँदैन। संसारले तपाईँको गैर ख्रिस्टियन मित्र वा परिवारलाई जनाउँदैन। यदि उनीहरूले हामीलाई मानव जातिलाई प्रेम नगर्नु भने आज्ञा दिँदैछन् भने यो आज्ञा बाइबलको अरू आज्ञाहरूसँग बाँच्न जान्छ र परमेश्वरले कहिले पनि आफ्नो इच्छाको विपरीतमा आज्ञा गर्नुहुन्न। किनकि बाइबलले हामीलाई आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर भने आज्ञा दिइरहनु भएको छ र यदि युहन्नाको अनुसार संसारले मानव जातिलाई जनाउँछ भने यसले तपाईँको छिमेकीलाई जनाउँछ भने गैर ख्रिस्टियनलाई जनाउँछ भने यो वचन आफैमा जुधेको छ। एकातिर परमेश्वरको वचनले भन्छ कि आफ्नो छिमेकीलाई प्रेम गर, अर्कोतिर भन्छ कि मानव जातिलाई घृणा गर, प्रेम नगर। तसर्थ यो संसार शब्दले पक्कै पनि मानव जातिलाई जनाउँदैन साधारणतया। त्यसै गरी बाइबलले यो पनि आज्ञा गरेको छ कि पतिले आफ्नो पत्नीलाई ख्रिस्टले मण्डलीलाई प्रेम गरे चाहिँ प्रेम गर्नुपर्छ। सबभन्दा मुख्य रूपमा त परमेश्वर आफैले मानव जातिलाई प्रेम गर्नुभयो र आफ्नो एकमात्र पुत्र दिनुभयो। युहन्ना 3:16। यदि परमेश्वर आफैले मानव जातिलाई प्रेम गर्नुहुन्छ भने हामीलाई फेरि मानव जातिलाई प्रेम नगर भने पक्कै पनि उहाँले आज्ञा गर्नुहुन्न। सो संसारले मानव जातिलाई जनाउँदैन, यद्यपि बाइबलको अन्य खण्डहरूमा संसारले मानव जातिलाई जनाउँदछ। उदाहरण, अघि भर्खरकै मैले उदाहरण उद्धृत गरेको खण्ड युहन्ना 3:16 पद कि त्यहाँको शब्द संसार नै चलाइएको छ तर त्यो संसार शब्दले मानव जातिलाई जनाउँदछ। तर युहन्नाको यस पत्रको सन्दर्भमा भने संसारले फरक अर्थ बोकेको छ। र तेस्रो कुरो, संसारले विवाह, व्यवसाय र अध्ययनलाई पनि जनाउँदैन। संसारले विवाह, व्यवसाय र अध्ययन पनि जनाउँदैन। कति मानिसहरूले यस खण्डलाई गलत बुझेका छन् र विवाहलाई पापमय ठाने अविवाहित नै बसेका छन्। तर मित्रहरू, विवाह परमेश्वरको असल वरदान हो। यदि तपाईँ विवाह गर्ने इच्छा राख्नुहुन्छ भने यो असल कुरा हो। त्यसै गरी काम पनि परमेश्वरको सृष्टिको रचना हो। पापको प्रवेश हुनु अघि नै परमेश्वरले आदमलाई काम गर्नको निम्ति अदनको बगैँचामा राखिदिनु भएको थियो, पर्यटक बन्नलाई होइन। काम पापको परिणाम होइन। अवश्य पनि पापपछि काममा कठिनाई, यसमा कडा परिश्रम अनि यसमा धेरै तनावहरू जोडिएर थपिएर आएको अवश्य पनि हो। तर काम पापको परिणाम होइन। त्यसकारण यदि तपाईँ बेरोजगारी हुनुहुन्छ भने काम खोज्नुहोस्, काम गर्नुहोस्, यसमा कुनै खराबी छैन। काम नगरी बस्नु चाहिँ असल होइन। सो मित्रहरू, संसारले साधारणतया भौतिक संसारलाई, मानव जातिलाई, सम्बन्धहरूलाई, विवाह, व्यवसाय, अध्ययन इत्यादि कुराहरूलाई जनाउँदैन। त्यसो भने युहन्नाको अनुसार संसारले केलाई जनाउँछ? पहिले, संसारले दुष्टले राज्य गरेको अन्धकारको राज्यलाई, सिद्धान्तलाई र शक्तिलाई जनाउँदछ, जसले पतित मानव जातिलाई निरन्तर आफ्नो नियन्त्रणमा लिँदछ।
दोस्रो संसारले मानव जातिको त्यो संगठन दृष्टिकोण विचारधारा र जीवन शैलीलाई जनाउँदछ जसले परमेश्वरको व्यवस्था गर्छ उहाँलाई मान्यता दिँदैन उहाँबाट स्वतन्त्र भएर जीवन जिउन चाहन्छ जुन जीवन केवल यस संसारमा र यस जीवनमै सीमित हुन्छ। अर्को शब्दमा संसारले सामान्यतया यस प्रकारको जीवनलाई जनाउँदछ जुन जीवन औसत व्यक्तिले जिउँछ जसले परमेश्वरबारे केही जानेको हुँदैन जान्न पनि खोज्दैन तर खालि यही संसार र जीवनबारे मात्र सोच्छ र जसको जीवन स्वाभाविक इच्छा र प्रवृत्तिले शासन गरेको हुन्छ यो यस्तो जीवन हो जसमा सबै कुरा पाइन्छ तर परमेश्वर पाइन्न। सबै कुरा पाइन्छ शिक्षा पाइन्छ घर पाइन्छ गाडी प्रशस्त धन रुपियाँ पैसा सब पाइन्छ तर परमेश्वर पाइन्न। युहन्ना भन्छन् यस्तो संसारलाई प्रेम नगर यस्तो संसारको लालच नगर ईश्वरहीन संसारमा आफ्नो हृदय नलगाऊ परमेश्वरको विरुद्धमा खडा हुनलाई उस्काउने शारीरिक आचरण र मान्यतादेखि टाढै बस केवल यस संसारमा र यस जीवनमै सीमित जीवन जिउने प्रबलन देखाउने संसारको दुष्ट प्रणाली र विज्ञापनदेखि होसियार बस परमेश्वरको व्यवस्था गर्ने उहाँलाई मान्यता नदिने उहाँबाट स्वतन्त्र जीवन जिउन चाहने जीवनशैलीलाई प्रेम नगर संसारको प्रभावबाट जोगिएर बस संसार वा संसार भएको थोकलाई प्रेम नगर। तर किन यसमा समस्या के छ युहन्नाले हामीलाई केवल आज्ञा मात्र दिँदैनन् तर किन संसारलाई प्रेम नगर्नु त्यसका कारण पनि बताउँछन्। आजको वचनको दोस्रो कुरा कारण किन संसारलाई प्रेम नगर्नु पद 15 खण्ड 6-17 पहिलो कारण किनकि संसार र पिता दुवैलाई प्रेम गर्न असम्भव छ। सो रिजन नट टु लभ द वर्ल्ड फर्स्ट रिजन बिकज इट इज इम्पोसिबल टु लभ बोथ द वर्ल्ड एन्ड गड संसार र पिता दुवैलाई प्रेम गर्न असम्भव छ। पद 15 खण्ड ख यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। संसार र पिता दुई भिन्न कुराहरू हुन् सत्य र झुटो उज्यालो र अध्ययारो प्रेम र घृणा संसारको प्रेम र पिताको प्रेम यी सब एक अर्काको विपरीत छन्। संसार र पिता एक अर्काको विपरीत दिशातर्फ छन् जसरी पूर्वको विपरीत पश्चिम हुन्छ जसरी तपाईँ पूर्व र पश्चिम दिशातर्फ एकचोटि यात्रा गर्न सक्नुहुन्न त्यसरी नै तपाईँ परमेश्वरलाई र संसारलाई पनि प्रेम गर्न सक्नुहुन्न। अँध्यारो र उज्यालो एकसाथ आउँदैन यदि अँध्यारो चाहनुहुन्छ भने उज्यालो गुमाउनुहुनेछ र उज्यालो चाहेको खण्डमा अँध्यारो हराएर जानेछ। यदि पितालाई प्रेम गर्नुहुन्छ भने संसारलाई घृणा गर्नुहुन्छ र संसारलाई प्रेम गर्नुहुन्छ भने पितालाई घृणा गर्नुहुन्छ तर दुवैलाई प्रेम गर्न मिल्दैन। परमेश्वरलाई प्रेम गर्ने हो तर अलिअलि संसारलाई पनि प्रेम गर्ने हो यो हुनै सक्दैन। याकुबले पनि हामीलाई यसरी स्मरण गराउँछन् याकुब 4:7 व्यभिचारी मानिस हो संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। यसो आफैले भन्नुभयो कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ लुका 16:13। तर यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। यदि कसैले परमेश्वरलाई चिन्छु भन्छ उहाँलाई प्रेम गर्छु भन्छ तर अझै पनि संसारलाई नै प्रेम गर्छ भने त्यो मानिसको दाबी झुटो ठहर्छ। मित्रहरू तपाईँको मालिकको तपाईँ कसलाई प्रेम गर्नुहुन्छ संसारलाई कि परमेश्वरलाई? तपाईँको विगतको हप्ताले के देखाउँछ तपाईँको प्रेमको तर्फ छ परमेश्वर केन्द्रित छ कि संसार केन्द्रित छ कुन वास्तविकता झल्काउँछ? याद गर्नुहोस् तपाईँले दुई मालिकको सेवा गर्न सक्नुहुन्न। संसार र पिता दुवैलाई प्रेम गर्न असम्भव छ। दोस्रो कारण किन संसारलाई प्रेम नगर्नु किनकि संसारबाट असल कुराहरू आउँदैन, संसारबाट कुनै पनि असल कुराहरू आउँदैन. सो सेकेन्ड रिजन नट टु लभ द वर्ल्ड बिकज नथिङ गुड कम्स फ्रम द वर्ल्ड. पद 16 हेर्नुहोस् न, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएका होइन तर संसारबाट आएका हुन्. संसारले जम्मा हामीलाई तीन कुराहरू दिँदछ, संसारले जम्मा तीन कुराहरू दिँदछ. पहिलो शरीरको अभिलाषा, दोस्रो आँखाको अभिलाषा, तेस्रो जीवनको सेखी. तर संसारबाट आउने परीक्षाकै तीन तत्त्वहरू नयाँ होइनन्. कृपया उत्पत्ति 3 पल्टाउनुहोस्. उत्पत्ति 3 अध्याय, यो जुन बाइबलको सुरुको पुस्तक हो र यो वचन अघि भर्खरै सञ्चालकज्यूले पढ्नु भएको थियो र यसैको आधारमा हामीलाई पश्चातापको पाप स्वीकारको प्रार्थनामा अगुवाई गर्नुभएको थियो. र हुनु त्यो पदहरू धेरै छन्, यो सबैलाई म पढ्ने छैन, तर केही पदहरू हामी विचार गरौँ. उत्पत्ति 3 अध्याय, परमप्रभु परमेश्वरले बनाउनु भएका वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो. त्यसले स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले सर्पलाई भनिन्, बगैँचाको रुखहरूका फल हामी खान सक्छौँ, तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र तिमीहरू मर्छौ. सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ. जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए. यहाँ तपाईँले तीनवटा कुरा देख्नुहुन्छ पद 6 विशेष गरी. यो तीनवटा कुरा जुन हामीलाई यूहन्नाले भनिरहेको छ नि, यो उत्पत्ति 3 अध्यायमा पाउँछौ. जब स्त्रीले त्यस रुखको फल खानलाई असल, हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको फल चाह गर्नुपर्ने रहेछ भने देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए. रुखको फल खानलाई असल, शरीरको अभिलाषा, र दोस्रो हेर्नमा रहर लाग्दो, आँखाको अभिलाषा, र तेस्रो बुद्धि पाउनलाई त्यस रुखको फल चाह गर्नुपर्ने रहेछ, जीवनको सेखी. शैतानले परमेश्वरले सृष्टि गर्नुभएको एउटा फललाई लिएर के गर्दैछ, मानिसहरूको कसरी परीक्षा गर्दैछ कि हब्बा तिमीहरूले यो फल खानुपर्छ, यो फल खायो भने तिमीहरू परमेश्वर जस्तै हुनेछौ, हेर त कति असल छ, खानालाई असल छ, कति रहर लाग्दो छ, यस यो फल खायो भने तिमीहरूले बुद्धि पाउँछौ, तिमीहरू परमेश्वर जस्तै हुन्छौ. परमेश्वरको कुरा नसुन, तिमीहरू परमेश्वरको वचनमा विश्वास नगर, उहाँ कति निर्दयी हुनुहुन्छ, कति स्वार्थी हुनुहुन्छ तिमीहरूलाई थाहा छ, किनकि जब तिमीहरू यो रुखको फल खान्छौ परमेश्वरलाई थाहा छ कि तिमीहरू पनि परमेश्वर जस्तै हुन्छौ र परमेश्वर चाहनुहुन्न कि तिमीहरू परमेश्वर जस्तै बन. तिमीलाई मेरो कुरा विश्वास गर, म ढाँट्दिनँ, म छल्दिनँ, म तिमीहरूको उन्नति चाहन्छु, प्रगति चाहन्छु, त्यही भएर यो फल हेर, टिप, खाऊ, केही हुँदैन, केही हुँदैन, तिमीहरू मर्ने छैनौ तर परमेश्वर जस्तै हुनेछौ. र जब हब्बाले त्यो रुखको फललाई हेरी, अनि त्यहाँनिर यो तिनवटा कुरा आएको हामी देख्दछौँ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी. जब हब्बाले त्यो फललाई हेरिन्, तब हब्बाले ठानिन् कि मैले देखेँ, मलाई यो फल चाहियो, मेरो शरीरले यसलाई माग गर्यो, मेरो आँखाले यसलाई देख्यो, अब यो फल खायो भने म बुद्धि पाउनेछु, म परमेश्वर जस्तै हुनेछु, जीवनको सेकी त्यहाँ हामी देख्छौँ. जब हब्बाले त्यो रुखको फल टिपेर खाइन् तब के भयो, कि हब्बा र आदम परमेश्वर जस्तै भने, परमेश्वर जस्तो बनेनन्, किनकि परमेश्वर ढाँट्नु भएको थिएन. परमेश्वरले 2 अध्यायमा स्पष्ट भन्नुभएको थियो कि जुन दिन तिमीहरू त्यो रुखको फल खान्छौ त्यही दिन तिमीहरू निश्चय नै मर्नेछौ. जुन दिन तिनीहरू त्यो रुखको फल खाए तिनीहरू त्यही दिन निश्चय नै मरे. शरीरमा तिनीहरू पछि गएर मरे, तर आत्मा तिनीहरू तुरुन्तै मरे. त्यसकारण त जब परमेश्वर साँझ पख बगैँचामा ढुल्दै हुनुहुँदा उनीहरूले तिनी उहाँको स्वर सुने, तब आदम र हव्वाले के गरे, तिनीहरू परमेश्वरको नजरबाट लुके.
परमेश्वरबाट उनीहरू डराए, शर्माए, किनकि तिनीहरू नाङ्गै थिए। योभन्दा अगाडि तिनीहरू डराउनु पर्दैन थियो परमेश्वरसँग, तिनीहरू शर्माउनु पर्दैन थियो, तिनीहरू लुक्नु पर्दैन थियो। किन? किनकि तिनीहरूको परमेश्वरसँगको सम्बन्ध ठिक थियो। तर जब तिनीहरूले परमेश्वरको वचनलाई उल्लङ्घन गरे, शैतानको वचनमाथि विश्वास गरे र परमेश्वरको वचनमाथि शैतानको वचनमा भर परे, शैतानको आश्वासनलाई, प्रबलनलाई, बाचालाई उनीहरूले विश्वास गरे, त्यसको प्रतिफल तिनीहरूले परमेश्वरको विरुद्धमा पाप गरे र परिणामस्वरूप परमेश्वरले आदम र हव्वालाई बगैँचाबाट, अदनको बगैँचाबाट निकालिदिनु भयो। आज पनि संसारले यही तीन कुराहरूद्वारा हामीलाई प्रबलन देखाउँछ। आज पाप भ्रष्ट संसारमा पापी मानिसहरूलाई फेरि यही कुराहरू लिएर, यही परीक्षाको तत्त्वहरूलाई लिएर, यही तिनवटा कुराहरू संसारले दिने गर्दछ। संसारले के दिन्छ हामीलाई? यो संसारबाट के पाउँछौँ हामी? शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी। यो तिनवटा कुरालाई हामीले अब एकपछि अर्कोलाई विचार गर्नेछ। पहिले हामी हेर्नेछौँ शरीरको अभिलाषा। शरीरको अभिलाषा अर्थात् शरीरको इच्छा। शरीर आफैमा खराब वा दुष्ट छैन र शारीरिक इच्छा पनि आफैमा खराब छैन। भोजन, पहिरन, यौन आदि चाह गर्नु खराब होइन। परमेश्वरले नै हामीलाई यी इच्छाहरू दिनुभएको छ, तर यी इच्छाहरूले हाम्रो जीवनलाई नियन्त्रण गरेको हुनुहुँदैन। तर मानिसको हृदय खराब छ। यस पापभ्रष्ट संसारमा मानिसहरूको स्वाभाविक इच्छा चाहनाहरू अब बङ्गिएको छ, विकृत बनेको छ। अब शरीरको स्वाभाविक इच्छा पाप स्वभावले नियन्त्रण गरेको छ। त्यस कारण अब मानिस बाँच्नको लागि खाँदैन, तर खानको लागि बाँच्छ। यौन अथवा सेक्सको सन्दर्भमा पनि यही भन्न सकिन्छ। सेक्स मानिसको जीवनको स्वाभाविक चाहना हो। अरू वरदानहरू जस्तै यो पनि परमेश्वरबाटको असल वरदान हो, जसको केवल विवाहभित्रको सम्बन्धमा मात्र आनन्द लिनु पर्दछ। तर आज पत्र पत्रिका, इन्टरनेट, सपिङ मल्स, चलचित्रहरू, चाउचाउको खोलमा पनि कामुक तस्बिर र भिडियोहरूले भरिएको छ। यी सबै गरेर के गर्न खोजिरहेको छ संसारले? कि अब यौन इच्छा पुरा गर्न निम्ति विवाह पर्खिराख्नु पर्दैन, कसैसँग सम्बन्धमा गाँसिराख्नु पर्दैन। तर तपाईँ अहिले नै अविवाहित अवस्थामै, यो समयमै तपाईँ यी इच्छाहरू पुरा गर्न सक्नुहुन्छ। संसारले शरीरको अभिलाषा बेचिरहेको छ, विज्ञापन गरिरहेको छ। एउटा कुरा खोज्दा अर्को कुरा भेटिन्छ। तर युना भन्छन् यस्ता कुराहरूको प्रलोभनमा नफस्नुहोस्। शरीरको इच्छा चाहनालाई आफ्नो जीवनलाई नियन्त्रण गर्न नदिनुहोस्। तिनीहरूको इच्छामा नचल्नुहोस्। आफूलाई जे इच्छा लाग्छ त्यो नगर्नुहोस्। संसारले ल्याउने परीक्षालाई नाइ भन्नुहोस्। सबैभन्दा बढी ख्रिस्टको चाह गर्नुहोस्, ख्रिस्टमा सन्तुष्टि खोज्नुहोस्। भोजनमा, लत्ता कपडामा, सेक्समा, समृद्धिमा आफ्नो सन्तुष्टि, पूर्णता नखोज्नुहोस्। त्यो लेहेङ्गा लगाउनु पाए त म राम्री देखिन्थे भनी नसोच्नुहोस्। तपाईँ पहिले नै राम्री हुनु छ। प्रिय मित्रहरू, यदि तपाईँको विवाहको केन्द्रमा ख्रिस्ट को सुसमाचार छैन तर सेक्स छ भने तपाईँ चाँडै नै आफ्नो जीवन साथीसँग तपाईँ वाक्क हुनुहुनेछ र तपाईँ पर पुरुष पर स्त्रीसँग लाग्नुहुनेछ र विवाह विच्छेदमा परिणत हुनेछ। तर तपाईँको विवाहको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ भने, सुसमाचार छ भने, तपाईँको सन्तुष्टि ख्रिस्टमा छ, तपाईँको सन्तुष्टि पाप क्षमामा छ, तपाईँको सन्तुष्टि, तपाईँको आनन्द सुसमाचारमा छ भने, तपाईँको विवाहको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ भने तपाईँको विवाह टिक्छ। प्रिमित्र, इच्छा चाहनाहरू स्वाभाविक हुन्, तर इच्छा चाहनाहरूलाई तपाईँको जीवनलाई शासन गर्न नदिनुहोस्। यसलाई अभिलाषामा परिणत हुन नदिनुहोस्। शरीरको अभिलाषा पिताबाट आउँदैन, संसारबाट आउँछ। संसारले हामीलाई के दिन्छ? शरीरको अभिलाषा। दोस्रो, आँखाको अभिलाषा। फेरि पनि आँखा आफैमा खराब छैन। आँखाहरू परमेश्वरले दिनुभएको शरीरको असल अङ्गहरू हुन्। यीद्वारा नै हामी संसार हेर्छौँ। तर जब आँखाको दुरुपयोग हुन्छ, त्यसको परिणाम दुःखदायी हुन्छ। तपाईँको आँखाले के हेर्न चाहन्छ त्यसबारे होसियारी अपनाउनु भएन भने तपाईँको जीवनमा परीक्षाको प्रवेश सरल बन्छ। उदाहरण स्वरूप जब दाउदले बत्सेबालाई नुहाइरहेकी देखे तब दाउदले बत्सेबासँग व्यभिचार गरे र आफ्नो पापको परिणाम जीवनभर भोगे। दाउदले आफ्नो आँखाको सुरक्षा गार्ड गर्न सकेनन्। जब आँखाले तपाईँको शरीरले चाहेको कुराहरू हेर्छ त्यसपछि बस्न मुस्किल पर्छ, घन्टौँ समयहरू बित्छ, तर आँखाले आँखाको अभिलाषा कहिले पनि सन्तुष्ट हुँदैन। मित्रहरू, आफ्नो आँखाको राम्रो सुरक्षा राम्रोसँग सुरक्षा गार्ड गर्नुहोस्, विशेष गरी स्त्री वा पुरुषलाई हेर्ने सन्दर्भमा। मत्ती 5:27-29 पदमा यसुले यसरी चेतावनी दिनुभएको छ कि तिमीहरूले यसो भनेका सुनेका छौ, तैले व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्छ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रो अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। यसुले यहाँनिर ख्यालठट्टा गरिरहनु भएको छैन, उहाँले गम्भीर रूपमा बोलिरहनु भएको छ कि आफ्नो आँखालाई लिएर, आफ्नो आँखाले के हेर्न चाहन्छ त्यसलाई लिएर तपाईँ होसियारी अपनाउनुहोस्। जब तपाईँको आँखाको अभिलाषले तपाईँलाई नियन्त्रण गर्छ, तपाईँ जे हेर्नुहुन्छ त्यो चाहनु पनि हुन्छ। एउटा सानो नानी जस्तै बजारतिर डुलाउन लगेको बेलामा साना केटाकेटीले के गर्छ, जे देखियो त्यही माग्छ। बिस्कुट पनि चाहियो, चाउचो पनि चाहियो, चक्लेट पनि चाहियो, यहाँसम्म कि सुपारी पनि चाहियो। उनीहरूको आँखाले जे चाहन्छ, मलाई त्यो चाहियो, यो चाहियो। त्यसरी नै यदि तपाईँको आँखालाई नियन्त्रण गर्नु भएन भने, यसलाई सुरक्षा गार्ड तपाईँले दिनु भएन भने तपाईँको आँखाले पनि जे खोज्यो त्यही, जे देख्यो त्यही खोज्छ। नयाँ कपडा, नयाँ फोन, नयाँ गाडी, बजारमा बाइक जे आएको छ त्यो मलाई हुनुपर्छ, त्यो मेरो खल्तीमा हुनुपर्छ, त्यो त मैले लगाउनुपर्छ। जब तपाईँले दिदीबहिनीहरू इन्स्टामा पछ्याउनु भएको तपाईँको मनपर्ने सेलिब्रिटीले एउटा पिक्चरसहित मेरो बर्थडे गिफ्ट iPhone 11 भन्ने पोस्ट गर्छ, तपाईँ पनि त्यही चाहनुहुन्छ र तपाईँ पनि भन्न थाल्नुहुन्छ कि मलाई त कसैले पनि मेरो बर्थडेमा यसरी उपहार दिँदैन। तपाईँ आफूलाई घृणा गर्न थाल्नुहुन्छ, तपाईँको आँखाको अभिलाषाले तपाईँको जीवनलाई बर्बाद गर्न सुरु गर्छ। कृपया मलाई गलत नबुझ्नु होला, फेरि यी सब कुराहरू लत्ता कपडा, नयाँ जुत्ता, फोन, बाइक, यी सबै आफैमा खराब छैनन्। नयाँ कपडा, नयाँ फोन, नयाँ जुत्ता, घर तपाईँसँग छ भने तपाईँ अआत्मिकी हुनुहुन्छ भन्ने अर्थ लाग्दैन। तर प्रिय मित्रहरू, यी सबै थोकको लालचमा नजिउनुहोस्। छ छ, छैन भने दिन रात यी कुराहरूको बारेमा सोचेर नबस्नुहोस्। निन्द्रा नबिगार्नुहोस्, नभए पनि ख्रिस्टमा सन्तुष्ट हुनुहोस्, किनकि जीवन यी सबै थोकको बारेमा होइन। आफ्नो आँखा ख्रिस्टतर्फ लगाउनुहोस्, संसारतर्फ होइन, किनकि आँखाको अभिलाषा संसारबाट आउँछ। संसारले हामीलाई के दिन्छ, संसारबाट के पाउँछौँ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र तेस्रो जीवनको सेखी, जीवनको सेखी, जीवनको घमण्ड, अर्थात् मानिससँग जे छ र मानिसले जे गर्छ त्यसको घमण्ड। सेखीको अर्थ घमण्ड हुन्छ। उदाहरण, धनको घमण्ड, बानेश्वर चोकमै मेरो घर छ, अथवा ज्ञानको घमण्ड, डबल डिग्री गरेको छु, डबल पिएचडी गरेको छु, बलको घमण्ड, वरदानको घमण्ड, म जस्तो राम्रो गाउने, राम्रो खेल्ने, म जस्तो प्रतिभाशाली कोही पनि छैन, अथवा नामको घमण्ड, म त शाही खानदानको हो नि, मेरो जातको घमण्ड, म ब्राह्मणहरूको पनि ब्राह्मण, म एकदमै उच्च स्तरीय बाहुन हुँ, अथवा म राईहरूमा पनि उत्तम राई हुँ, म साम्पाङ राई हुँ, म चामलिङ राई होइन, अथवा राष्ट्रियताको घमण्ड, म नेपाली हुँ, म गोर्खाली हुँ। यी घमण्डहरूलाई, यी सबै कुरा लिएर फुटानी लाउने कुरालाई भन्दछ जीवनको सेखी। तपाईँको नाउँसँग जोडिएको, तपाईँको कामसँग जोडिएको, तपाईँसँग के छ के गर्नुहुन्छ त्यसको घमण्ड, यो संसारबाट आएको हुन्, यी सब पिताबाट आएको होइनन्। यी सबै थोक अवश्य पनि परमेश्वरले दिनुहुन्छ, यी सबै थोक हुनुमा केही खराबी छैन, यी त परमेश्वरबाट आएका आशिषहरू हुन्। तर यी कुराहरूको बारेमा फुटानी नलगाउनुहोस्, रमाउन सक्नुहुन्छ अवश्य पनि आशिषहरूमा, तर यी सब परमेश्वरबाटको दान हुन् र हामी जिम्मेवार कारिन्दा हुन आवश्यक छ भनी तपाईँले बुझ्नुपर्छ। तिनीहरूलाई लिएर घमण्ड गर्न मिल्दैन। यी सबै थोकहरूमा आफ्नो महिमा नखोज्नुहोस्, मानिसहरूको प्रशंसाको भोगी भएर नजिउनुहोस्, यी सबै कुरामा गर्व नगर्नुहोस्, केवल ख्रिस्टमा गर्व गर्नुहोस्। र प्रेरित पावलको संकल्प तपाईँको संकल्प बनाउनुहोस् कि हाम्रा प्रभु येशू ख्रीष्टको क्रुस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार मेरो लेखी क्रुसमा झुन्ड्याइएको छ। गलाती 6:14 पावल जस्तोको छ। पावल यहुदी घरानाका शास्त्री, फरिसीको पनि फरिसी, पावल जस्तोको छ जसले येशूलाई प्रत्यक्ष रूपमा भेटेका थिए, पावल जस्तोको छ जसले यहुदी समाजलाई उथल पुथल पारेका थिए, पावल जस्तो कट्टरपन्थी यहुदी, जातको घमण्ड उसँग भएको, उसको उसको विश्वासको घमण्ड, धर्मको घमण्ड, उसको सबै नाउँको घमण्ड छोडेर पावलले के भन्छ, म केवल ख्रिस्टमा घमण्ड गर्छु, ख्रिस्टको क्रुसमा घमण्ड गर्छु, ख्रिस्ट मेरो निम्ति क्रुसमा मर्नुभयो, झुन्ड्याइनु भयो, अब म पनि संसारको लेखी क्रुसमा झुन्ड्याएको छु। यो कुरोमा पावलले घमण्ड गरे। युना भन्छन् संसार वा संसारमा भएको थोकलाई प्रेम नगर, किनकि संसार र पितालाई प्रेम गर्न असम्भव छ, किनकि संसारबाट असल कुराहरू आउँदैन। र तेस्रो, किनकि संसार अस्थायी छ, संसार अस्थायी छ। पद 17, द थर्ड रिजन वाई नट लभ द वर्ल्ड, बिकज दिस वर्ल्ड इज टेम्पररी, इट इज पासिङ अवे। लुक एट वर्स 17, कृपया पद 17 हेर्नुहोस्। संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। संसार बिति जान्छ, यो संसार सधैँ रहिरहने संसार होइन, यसको आयु छोटो छ। यी सबै कुराको आयु, सबै धन, सबै वैभव, सबै ज्ञान, सुन्दरता, यी सबै बिति जानेछ, यसको आयु केवल चिहानसम्म मात्र सीमित छ, चिहान पारी छैन, मृत्युसम्म मात्र यसको आयु सीमित छ, त्यतिसम्म मात्र लामो छ। तपाईँले कसै कहिले कसैलाई आफ्नो एउटा ट्रकमा, ठुलो गाडीमा सबै धन, सबै वैभव, ज्ञान, आफ्नो सुन्दरता सबै लोड गरेर देख्नु भएको छ र सोध्नु भएको छ कि तपाईँ कता लाग्न लाग्नु भयो, र उनीहरूले भन्छ कि म यो संसार छाडेर जाँदैछु, त्यही भएर म यी सबै मेरो धन सम्पत्ति, मेरो इज्जत मान, मैले कमाएको जे छ सबै म लोड गरेर लाँदैछु। देख्नु भएको छ कतै यस्तो? अवश्य पनि देख्नु भएको छैन। किन? किनकि कसैले पनि चिहानदेखि पारीसम्म, चिहानसम्म पनि, वास्तवमा चिहानसम्म पनि यी सबै संसार र संसारको अभिलाषा सबै थोक लैजान सक्दैन भने किन यो संसारको लागि जिउने? किन यो संसारलाई प्रेम गर्ने? किन यो संसारमा नाउँ कायम राख्नको लागि जिउने? किन संसारमा मेरो नाम कायम राख्नलाई, मेरो बारे मानिसहरूले मलाई सम्झुन् र मेरो एउटा मानिसहरूले ठुलो एउटा स्तम्भ भने बनाउन् र मलाई मेरो नाउँमा स्मृति दिवस मनाउँ भनेर किन त्यसको पछि लाग्ने? यो सबै त बिति जान्छ जान्छ, यसको आयु छोटो छ, यो सबैको अन्त्य हुन्छ। युना भन्छन् घरि नघरि यो संसारलाई प्रेम नगर, संसारमा एको कुनै पनि थोकलाई प्रेम नगर, लालच नगर। किन? किनकि यी सबै थोक अस्थायी छन्, यी सबै थोकको आयु छोटो छ। अहिले डलरको नेपाली, एक डलरको नेपालीमा कति हुन्छ? एक डलरको नेपालीमा 115 हुन्छ। मगरी जब संसारको अन्त्य हुन्छ, एक डलरको नेपालीमा 0 हुन्छ। संसारको सबै नोटहरूको कामै लाग्दैन, पैसा सबै चिज सबै थोकहरू मूल्यविहीन भएर जान्छ, कुनै पनि कुराले काम गर्दैन, किनकि संसार भएको सबै थोकको एक दिन अन्त्य हुन्छ। तर किन संसार बिति जान्छ? युना 2:8 के भन्छ? किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ भन्नुको अर्थ के भइरहेको छ? संसार किन बिति जान्छ? किन संसार सधैँ रहिरहँदैन? किनकि संसारले पवित्र परमेश्वर, महान परमेश्वर, सृष्टिकर्ता परमेश्वर, भययोग्य अद्भुत परमेश्वर, अनन्तका परमेश्वरको विरुद्धमा पाप गरेको छ र परिणामस्वरूप परमेश्वरले संसारलाई यसको दुष्टतामा, पापको वशमा छोडिदिनु भएको छ र एक दिन यो संसार न्यायमा अन्त्य हुनेछ। संसार न्यायतर्फ लम्किरहेको छ। ख्रीष्ट जो संसारको न्याय गर्नलाई फर्की आउनु हुँदैछ। प्रिय मित्रहरू, संसारलाई प्रेम गर्नु, संसारमा एक थोकलाई प्रेम गर्नु, यसलाई पक्रिराख्नु, यसको लालसा गर्नु, यसमा झुन्डी बस्नु भनेको तपाईँले आफ्नो सुरक्षा एउटा भाँसिने बालुवामा, एउटा जमिनमा आफ्नो सुरक्षा खोज्नु जस्तो। जब तपाईँ आफ्नो सुरक्षाको निम्ति एउटा भाँसिने बालुवामा, सिङ्किङ स्यान्डमा आफ्नो खुट्टा राख्नुहुन्छ, तपाईँ त्यो बालुवासँगै तपाईँ भाँसिनुहुनेछ, तपाईँ नष्ट हुनुहुनेछ, तपाईँ बर्बाद हुनुहुनेछ। संसारलाई प्रेम नगर्नु, संसार भएको कुनै पनि थोकलाई प्रेम नगर्नुहोस्। यो संसार चाँडै बिति जान्छ, त्यसो भए हाम्रो निम्ति विकल्प के छ त? हामी के गरौँ? हामी परमेश्वरको वचनले नै विकल्प दिँदछ। 17:17 भन्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। संसारलाई प्रेम गर्ने, संसारको अभिलाषा, संसार भएको सबै थोकलाई प्रेम गर्ने मानिस बिति जानेछ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। परमेश्वरको इच्छा पुरा गर्नु नै विकल्प हो। संसारलाई प्रेम नगर्नुहोस् तर परमेश्वरको इच्छा पुरा गर्नुहोस्। तर परमेश्वरको इच्छा के हो? परमेश्वर के चाहनुहुन्छ हामीबाट? युहन्ना 6:29 हामीलाई भन्दछ, परमेश्वर हामीबाट के चाहनुहुन्छ? परमेश्वरले चाहनुभएको काम यही हो, जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर। परमेश्वरले कसलाई पठाउनुभयो? परमेश्वरले आफ्नै पुत्र येशूलाई पठाउनुभयो। कहाँ पठाउनुभयो? यस संसारमा पठाउनुभयो। किन पठाउनुभयो? किनकि हामी पापी थियौँ, हामीले परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ, हामीले परमेश्वरलाई भन्दा बढी संसारलाई प्रेम गर्यौँ, संसार भएको थोकलाई प्रेम गर्यौँ, हामी शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी हाम्रो जीवनमा हामीले लिएर चल्यौँ, त्यस कारण परमेश्वरले आफ्नै पुत्र, अनन्तका पुत्र येशू ख्रीष्टलाई यस संसारमा हाम्रो उद्धारको निम्ति, हामीलाई बचाउनको निम्ति पठाउनु भयो। येशू जो परमेश्वर आफै हुनुहुन्छ, आजभन्दा 2000 वर्ष अगाडि यस धरतीमा मानिस पनि आउनुभयो, सिद्ध जीवन जिउनुभयो, जुन जीवन हामीले जिउन चुकेका थियौँ, आज्ञाकारिताको जीवन जिउनु भयो, क्रुसमा चढ्नु भयो, जुन क्रुसमा हामी चढ्नु पर्थ्यो, हाम्रो पापको सट्टामा हामी मर्नु पर्थ्यो, तर येशू ख्रीष्ट आफै हाम्रो सट्टामा वैकल्पिक मृत्यु, प्रतिस्थापनको मृत्यु मर्नुभयो, गाडिनुभयो, र हाम्रो धर्मीकरणको निम्ति, हामीलाई परमेश्वरसँग मिलापमा ल्याउनको निम्ति, हाम्रो पाप क्षमाको निम्ति, हामीलाई परमेश्वरको सन्तान बनाउनको निम्ति, हामीलाई अनन्त जीवन जिउन, अनन्त जीवन दिनको निम्ति ख्रीष्ट फेरि मृत्युबाट जीवित भई उठ्नुभयो। उहाँ स्वर्ग फर्किजानु भएको छ, उहाँ फेरि एक दिन आउनुहुन्छ। अब तपाईँ र मैले यो स्वीकार गर्नु पर्यो कि मैले पवित्र परमेश्वरको विरुद्धमा पाप गरेको छु, मलाई सृष्टि गराउने परमेश्वरको विरुद्धमा मैले पाप गरेको छु, परमेश्वरलाई मैले मेरो जीवनको सिंहासनबाट उतार्ने कोसिस गरेको छु, मैले परमेश्वरलाई भन्दा पनि संसारलाई रुचाएको, संसारको थोकलाई प्रेम गरेको छु, मैले मेरो आनन्द, मेरो सन्तुष्टि, मैले जीवन सब थोक संसारमा खोजेको छु, तर परमेश्वरले मलाई बचाउनु निम्ति येशू ख्रीष्टलाई पठाउनु भयो, येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ, येशू ख्रीष्ट मेरो साटोमा क्रुसमा मर्नुहुने उहाँ वैकल्पिक प्रतिस्थापनको मृत्यु हुनुहुन्छ, उहाँ नै बलि हुनुहुन्छ, उहाँ नै प्रायश्चितको बलि हुनुहुन्छ, केवल उहाँमा मात्र मेरो पापको क्षमा छ, म मेरो पाप स्वीकार गर्छु, म आफै आफूलाई बचाउन सक्दिनँ, मेरो कामहरू मलाई बचाउन योग्यको छैनन्, तर ख्रीष्ट मात्र मेरो भरोसा हुनुहुन्छ, ख्रीष्ट मात्र मेरो आशा हुनुहुन्छ, उहाँले मात्र मलाई बचाउन सक्नुहुन्छ भने, जब तपाईँ विश्वास गर्नुहुन्छ, आफ्नो जीवन ख्रीष्टमा सुम्पनुहुन्छ, उहाँमाथि आफ्नो विश्वास, भरोसा, जीवन तपाईँले समर्पण गर्नुहुन्छ, अनि त्यसो गर्नुभयो भने तपाईँ सधैँको निम्ति रहनुहुनेछ। परमेश्वरको इच्छा पुरा गर्ने व्यक्ति सधैँको निम्ति रहन्छ। प्रेमित्रहरू, यदि यस बिहानी तपाईँले परमेश्वरको इच्छा पुरा गर्नुभएको छैन भने, यदि तपाईँले यस बिहानी यसु ख्रिस्टमाथि भरोसा गर्नुभएको छैन भने, म तपाईँलाई उत्साह दिन चाहन्छु। यी तपाईँ संसारको निम्ति जिरहनु भएको छ, यस संसारकै अभिलाषा, यो संसारकै थोकलाई प्रेम गर्दै यो बित्ति जाने संसारलाई अँगालेर बसिरहनु भएको छ भने, म तपाईँलाई झकझकाउन चाहन्छु, म तपाईँलाई भ्युजाउन चाहन्छु। तपाईँ उठ्नुहोस्, जाग्नुहोस् कि संसारसँग तपाईँ नष्ट नहुनुहोस्, तर येसुमा विश्वास गर्नुहोस्। तपाईँ येसुमाथि आफ्नो भरोसा राख्नुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस्, तपाईँ पनि बाँच्नुहुनेछ, तपाईँले पनि वास्तवमा पाप क्षमा पाउनुहुनेछ, तपाईँ पनि परमेश्वरको सन्तान बन्नुहुनेछ। संसार र संसारको निम्ति जिउने बित्ति जानेछन्, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। परमेश्वरको इच्छा के हो? यो पहिलो युना 3:23 पनि हामीलाई भन्दछ कि उहाँको आज्ञा नै उहाँको इच्छा हो। उहाँको आज्ञा यही हो कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। बिति जाने संसारलाई प्रेम नगर्नुहोस्, तर परमेश्वरको इच्छा पुरा गर्नुहोस् र सदा जिउनुहोस्। आउनुहोस् है, प्रार्थना गरौँ।